आगे हम देखेंगे। अब सूरत नूर में आगे काफी कुछ आया तक वो तमाम कानून दिए जा रहे हैं जो किसी सोसाइटी को जिना से रोक सके। वो प्रिवेंटेशन आप कह सकते हैं कि जैसे परहेज इलाज से बेहतर है, तो कुछ ऐसी चीजें जिसके बाद वाकई बुराई जो है वो फैलने से इंसान अपने आप को रोक सकता है। या अय्युहल्लज़ीना आमनू ला तदखुलू बुयूतन गैर बुयूतिकुम, ऐ ईमान वालों अपने घरों के सिवा और घरों में न जाओ जब तक इजाजत न ले लो, और वहां के रहने वालों को सलाम न करो, यही तुम्हारे लिए सरासर बेहतर है ताकि तुम नसीहत हासिल करो। फिर वहां भी अगर तुम्हें ना कोई मिल सके तो फिर इजाजत मिले बगैर अंदर न जाओ, और अगर तुमसे लौट जाने को कहा जाए तो तुम लौट ही जाओ, यही बात तुम्हारे लिए पाकीज़ा है। जो कुछ तुम कर रहे हो अल्लाह इसको खूब जानता है। हाँ, गैर आबाद घरों में जहाँ तुम्हारा फायदा या असबाब हो, जाने में तुम पर कोई गुनाह नहीं। तुम जो कुछ भी जाहिर करते हो और जो कुछ छुपाते हो अल्लाह ताला सब कुछ जानता है। ये है आयत नंबर 27 से 29, 27 to 29। इसका उनवान है सद्दे जराए। सद कहते हैं दीवार को, जराए मैंने रोकना, यानी किसी काम के होने से पहले उसको रोकना। प्रिवेंटेशन इसको कहले, फर्स्ट प्रिवेंटेशन टुवर्ड्स जिना। ये है नायतों का टॉपिक, यानी जिना की रोकथाम के लिए पहली तदबीर क्या है कि किसी के घर में इजाजत से जाओ। हमारे यहाँ बाज दफा बेतकल्फी के नाम पे, बाज दफा बहुत ज्यादा सोशलाइज होने के नाम पे घरों में एक दूसरे की प्राइवेसी के अंदर इस तरीके से दाखिल हुआ जाता है कि जिसके बाद बहुत इहतमाल होता है, बहुत डर होता है इस बात का कि लोग या तो किसी को गलत हालत में देख लें। देखिए, घर में इंसान किसी भी हालत में हो सकता है। आप झट खोल के दरवाजा किसी के घर में जाके देखें, वहां हो सकता है आपको एक औरत और मर्द तनहा दिखे, और आपके अच्छा ये कोई चक्कर होगा, कोई ये होगा वो होगा, बाद में हो सकता है पता चले कि वो खाला भांजा भी है, वो हो सकता है कि वो माँ बेटा भी है। लेकिन किसी के घर बगैर इजाजत के एकदम दाखिल हो जाना एक बहुत बड़ा सबब होता है इस चीज का कि वो इंसान बुराई में पड़े। बास दफा एक घर में रहते हुए भाई बहन, अगर एकदम इसका ताल्लुक सिर्फ घरों में दाखिल होने से नहीं है, एक दूसरे के कमरे में दाखिल होने से भी है। आगे भी ये मौजू आएगा, लेकिन यहाँ अगर हम थोड़ी सी इस पे बात कर लें कि इस्लाम एक वेल मैनर्ड रिलीजन है, जिस तरह किसी दूसरे की प्राइवेसी के अंदर दाखिल होने की इजाजत नहीं देता। और घर सुकून की चीज होती है। जो बंदा बाहर का सताया थका हारा हो, जब वो घर में आता है तो एक सुख का सांस लेता है। अब अगर घर में हर लम्हे किसी को ये फिक्र लगी हुई है कि किसी वक्त भी कोई आके धमक जाएगा, और आज के दौर में तो बेल्स हैं, फोन्स हैं, पेजर्स हैं, कुछ भी है, उस दौर में तो दरवाजे भी नहीं होते थे, और जाहिल कल्चर ये था कि खड़क से अंदर चले जाते थे, पर्दे भी नहीं होते थे बाज दफा घरों में। नतीजा क्या था कि कोई ऐसी चीज सामने आ जाती थी कि जिसके बाद बाहर में खराबियां फैलती थी। इस्लाम इंसान को कहता है कि इजाजत लो, और कैसे, 3 दफा इजाजत लो। अगर अंदर से कोई जवाब ना मिले या कोई कहते चले जाओ तो चले जाओ। एक बुजुर्ग थे, वो कहते मुझे सारी जिंदगी इस चीज की ख्वाहिश रही कि मैं इस आयत पे अमल कर सकूं कि वाइन कील अलक उमरजे हो फर्जे हो, मैं कहीं जाऊं और कोई मुझे कहे कि यहाँ से चले जाओ तो मैं चला जाऊं, लेकिन मेरी ये ख्वाहिश पूरी ना हुई। तो लिहाजा बेतकल्फी के नाम पे, दोस्ती के नाम पे, फैमिली के लोग होने के नाम पे कहीं भी इस चीज की इजाजत नहीं कि आप बाहर से आए तो भी आ जाएं बेवक्त। देखिए, एक ये भी होता है कि घर से आके अब आप दरवाजे पे आके नॉक कर रहे हैं, ये भी कोई तरीकाकार नहीं है। इस्लाम ने दो लफ्ज इस्तेमाल किए, तस्तानिसु और वतुसल्लिमु। यहाँ तस्तानिसु का लफ्ज उनसे है, फेमिलियर कर दो उनको, इसकी जगह इज़न का लफ्ज आना चाहिए था, इजाजत लो। ये नहीं कि दरवाजे पे जाओ और अगले को चारों नचार दरवाजा खोलना पड़े, पहले पूछो, सोचो। आज के दौर में इसी से अगर हम रिलेट करके देखें तो एक और चीज है जो हमारे बहुत ही इस्तेमाल में है, और वो टेलीफोन है। बाज दफा लोग वक्त बे वक्त आ जाते थे उस दौर में, और आज भी ऐसा होता है, बाज लोग वक्त बे वक्त टेलीफोन कर देते हैं। चल आगे जाके इस पे मजीद बात हो सकेगी, लेकिन इस्लाम किसी को इसकी इजाजत नहीं देता कि कोई उसकी प्राइवेसी में खलल डाले। बाज दफा अगर ऐसी पाबंदियां लगाई जाए तो लोग कहते हैं ये बड़े रूड है, ये बड़े ऐसे हैं, अब इनको पता नहीं नए नए पैसे मिल गए, अब ये ऐसे हो गए। हम भी मिल गए, हो गए हम रूड, हम तो अल्लाह का हुक्म मान रहे हैं। तो लिहाजा किसी को फोन करते वक्त, किसी के घर में आते हुए एक लम्हे में जरूर देखें कि मैं तो फारिग हूँ, अगला भी फारिग होगा, मैं तो अवेलेबल हूँ कि अगला भी अवेलेबल होगा, क्या इस वक्त मेरा जाना उसको खुशी देगा। फिर पहले बेवक्त जाते हैं, फिर कहते हैं खुश नहीं हुई जाके, देखा तो मुझे थेवरी चढ़ गई, गए थे एकदम खुश के चलो जाके वहाँ खाना खाते हैं, और हमें देखते हैं उन्होंने बर्तन समेट लिए। ये खराबियां क्यों है, यकीन करें आप पढ़ के देखें, जहाँ लोग आप देखें इकट्ठे रहते हैं दोस्त और आपस में, तो यही खानदानी मसले हैं। लो चलो बच्चों आज वहाँ खाना खाते हैं, भाई अल्लाह के बंदे उनको भी बता दो, हमारा मुठ चलो अपना खाना उठाते हैं चल पड़ते हैं। हो सकता है आप उधर जाए और मियाँ बीवी की लड़ाई हो रही हो। घर में हर हालत में इंसान होता है, किसी का सोने का दिल है, कहीं का जाने का दिल है, आप सर पे सवार हो गए। इस्लाम मैं कहती हूँ जितना वेल मैनर्ड रिलीजन है ना, अल्लाह की कसम अगर आज मुसलमानों को सिर्फ इस्लाम के मैनर्स का एक कोर्स करवा दिया जाए ना, तो उनकी जिंदगी के अंदर एक बहुत बड़ा इनकलाब हो। एक बात आपने सुनी होगी कि बाअदब बानसीब, बेअदब بے نصیب. اور یہ بات بڑی سچی ہے, بعض دفعہ ہم پوری نمازیں پڑھنے والے, تہجدیں پڑھنے والے اور حج اور عمرے کرنے والے, لیکن ہمارے پاس سمپل مینرز بھی نہیں ہوتے. اور بعض دفعہ مروت کے نام پہ ہم جی جی نہیں کوئی بات نہیں, نہیں کوئی بات نہیں, ہاں نہیں, اینی ٹائم. نہیں, کیوں اینی ٹائم؟ بیکار لوگ تو کہہ سکتے ہیں اینی ٹائم یو کین کم, اینی ٹائم یو کین کال. بامقصد انسان یہ نہیں کہہ سکتا نو سوری آئی ایم بزی, آپ کسی کام میں, آپ کا ذہن اتنا فوکس ہے, آپ کہہ رہے ہیں یہ میں نے 15 منٹ میں ختم کرنا ہے, اتنے میں کوئی بندہ آپ کے سر پہ آ جاتا ہے, آپ کو فون کر دیتا ہے. پھر بعض لوگ اس پہ اتنا انسسٹ کرتے ہیں, ایک منٹ, صرف ایک منٹ ہے. بعض دفعہ آپ دیکھیے کہ لوگ اتنا زیادہ اپنے آپ کو سیلف پروجیکشن کا شکار ہوتے ہیں, وہ کہتے ہیں بس ہماری بات سن لیں, اور نتیجہ کیا ہوتا ہے کہ پھر وہ نہ خود کسی کام کے رہتے ہیں نہ دوسرے کے کسی کام کے. پھر آگے ایک دوسرا سد ذرائع ہے, اس کو دیکھیں گے. قل للمؤمنین یغضوا من ابصارہم ویحفظوا فروجہم, مسلمان مردوں سے کہو اپنی نگاہیں نیچی رکھیں اور اپنی شرمگاہوں کی حفاظت رکھیں, یہی ان کے لیے پاکیزہ ہے. لوگ جو کچھ کریں اللہ تعالیٰ سب سے باخبر ہے. مسلمان عورتوں سے کہو وہ بھی اپنی نگاہیں نیچی رکھیں اور اپنی عصمت میں فرق نہ آنے دیں اور اپنی زینت کو ظاہر نہ کریں سوائے اس کے جو ظاہر ہے, اور اپنے گربانوں پر اپنی اوڑھنیاں ڈالے رکھیں اور اپنی آرائش کو کسی دوسرے کے سامنے ظاہر نہ کریں سوائے اپنے خاوندوں کے یا اپنے والد کے یا اپنے سسر کے یا اپنے بیٹوں کے یا اپنے سوتیلے بیٹوں کے یعنی شوہر کے بیٹوں کے اور اپنے بھائیوں کے یا بھتیجوں کے اور بھانجوں کے اور اپنے میل جول کی عورتوں کے یا غلاموں کے یا ایسے نوکر چاکر مردوں کے جو شہوت نہ رکھتے ہوں یا ایسے بچوں کے جو عورتوں کے پردے کی باتوں سے مطلع نہیں, اور اس طرح زور زور سے پاؤں مار کر نہ چلیں کہ ان کی پوشیدہ زینت کھل جائے. اے مسلمان مانو, تم سب کے سب اللہ کی جناب میں توبہ کرو تاکہ تم نجات پاؤ. سچ ہے نا, یہ آخری آیت سے لگتی کہ مجھے ہی کہی اللہ. ہر مسلمان کو آج واقعی یہی سوچنا ہے کہ اللہ تعالیٰ چاہتا ہے کہ ہم اپنی پچھلی زندگی میں جو کر چکے اس پہ توبہ کر لیں. آیت نمبر 30 سے لے کر 31, 30-31 ان آیات کا ٹاپک لکھیے, زنا کا دوسرا سد ذرائع. آسان اردو میں بھی بولوں گی, آپ لکھ سکیں گے زنا کی روک تھام کی دوسری کوشش, زنا نہ ہو اس کی ایک دوسری ریمیڈی. کچھ بھی لکھ لیں آپ کو جو اپنی زبان میں اردو انگلش میں آسان لگتا ہے. یہاں مردوں اور عورتوں کو نگاہوں کو جھکانے کی بات کہی گئی. کیا بات ہے, عورت مرد کو یا مرد عورت کو نہیں دیکھ سکتا؟ دیکھ سکتا ہے. کون سی نگاہ منع ہے؟ جو شہوت کی نظر ہے. ہائے کیا خوبصورت ہے فین, کیا آنکھیں ہیں, کیا کان ہے, کیا ایسا ہے, یعنی جس نظر کے اندر کسی کو آئیڈیلائز کیا جائے نا وہ منع ہے. ضرورت کے تحت عورت مرد کو بھی دیکھ سکتی ہے, مرد بھی عورت کو دیکھ سکتا ہے. ضرورت کیا ہے, کام کر رہے ہیں لے رہے, ایک نظر پڑی پتہ چل گیا. اب آپ مثال ہے کہ آپ کسی کو اپنے کام کے لیے بلایا یا آپ کہیں بھی جاتے ہیں, کوئی بھی, یہ کبھی ممکن ہی نہیں کہ ایک عورت جو وہ کبھی نگاہ اٹھائے نا اور مرد کبھی اٹھائے نا. کتنی غلط فہمیاں ہو جائیں اگر آپ ایک دوسرے کو مطلقاً دیکھ ہی نہ سکے. اسلام ایسی کوئی پابندی نہیں لگاتا. پابندی کے مردوں کے لیے کہہ کے نگاہیں جھکاؤ, نگاہ جھکے گی شرمگاہ جو ہے محفوظ ہوگی. کیوں کہ جہاں بھی کوئی برا تعلق پیدا ہوتا ہے اس کی پہلا, اس کا آغاز جو ہے وہ نظر سے ہوتا ہے. نظر اٹھتی ہے نا تو دل پاک نہیں رہتا. اللہ کے نبی نے فرمایا کہ نظر جو ہے وہ شیطان کے تیروں میں سے ایک تیر ہے. جہاں محسوس ہونے لگے کہ اس کے بعد دل میں کوئی خیال آ رہا ہے یا یہ اس سے کوئی اٹریکشن پیدا ہو رہی ہے تو اس نگاہ کو جھکا لیا جائے. مردوں کو اتنا کہا, اس کے بعد عورت کو اس کے اندر کچھ خوبصورتیوں کو روکنے کی بھی بات کی. کیوں کہ اب دیکھیے کہ عورت کے اندر فطری طور پر ایک کشش ہے. اللہ تعالیٰ نے عورت کو حسن دیا, کیوں دیا؟ اس کے شوہر کے لیے. یہ مرد کے لیے ایک تحفہ ہوتا ہے کہ اس کی بیوی کا حسن سارے کا سارا اس کے لیے. اب عورت کو کہا کہ اپنے شوہر کے لیے مکمل طور پہ تم کھل سکتی ہو, اور عورت اپنی ذات سے بھی اس طرح فائدہ نہیں لے سکتی, لذت نہیں لے سکتی جس طرح اس کا شوہر اس کے حسن کا مستحق ہے. کوئی حرج کی بات نہیں. باپ ہے, جتنا ممکن ہے ہاتھ سر کوئی ایسی چیز پاؤں کہ جس میں شہوت نہ ہو, جذبات کو بھڑکانے والی چیز نہ ہو, اس کو باپ کے سامنے بھی کھول سکتے ہیں. بھائی اس سے کم درجے پہ, ٹھیک ہے بھائی سے بھی آپ جو چیز آپ کے جذبات کو بھرنے والی نہیں کھول سکتے ہیں. بھانجے ہیں, بھتیجے ہیں, نام لے کے اللہ نے بتا دیا. لیکن جہاں خطرہ ہوگا, جہاں عورت کو محسوس ہوگا کہ کسی کی نگاہیں مجھ پہ پڑیں گی اور اس سے ایک دوسرا راستہ کھل جائے گا, اس کو چھپا لو. کیا یہ ظلم ہے؟ آپ بتائیے, ایک لمحے کے لیے سوچیے کہ عورت کو کشش نہ دی جاتی. بدصورت, بھدی, بے ڈھنگی, کوئی گوشت کا لوتھڑا نما ایک چیز ہوتی جس کو عورت کہتے ہیں. ایک یہ چوائس تھی, کوئی دیکھے ہی نہ, شوہر کا بھی دل نہ چاہے اس کو دیکھنے کو, یہ ایک چوائس تھی. دوسری چوائس یہ تھی کہ عورت کو انتہائی خوبصورت بنا دیا جائے اور اس کو ہر ایک کے لیے خاص آرام کے لیے کر دیا جائے, جو ہو رہا ہے آج. نتیجہ پہلی صورت کا کیا ہوتا ہے کہ فیملی نہ بنتی, انسانیت کا جو نظام ہے وہی بگڑ جاتا. دوسری صورت کیا ہے کہ ہر ایک اس کے ساتھ غلط تعلق قائم کرنا چاہتا ہے, جو آج کے دور میں اس کی آپ کو کہیں نہ کہیں चीजें मिलेंगी। इस्लाम ने इन दोनों के बीच में रखा, जरूरत के तहत खूबसूरती दी औरत को ताकि उसके शौहर का दिल चाहे, वो आपस में घर में सुकून में रहे। और एक औरत जब अपने मर्द के लिए अपने आप को खास कर लेती है तो मर्द के लिए एक सेटिस्फेक्शन की चीज होती है, उसका उसकी निगाहें खुद ही झुक जाती हैं, निकाह आंखों को झुकाता है। क्यों? क्योंकि उस इंसान के वो जज्बात जो अल्लाह ताला ने बलूगत के साथ प्यूबर्टी की एज के बाद दिल में आते हैं, वो और उसका एक मुकम्मल इजहार मिल जाता है। शोहर बीवी अपने आप को एक दूसरे के लिए खास कर देते हैं, जहां खतरा होगा वहां उसको छुपा दिया। तो आप बताइए कि इसमें जुल्म क्या है? आप अभी इमेजिन कर लीजिए उसको कि आपको कोई कैंडी दे, वो रैपर में है, टाइट है, सील्ड है, उसको खोल के आप खाना पसंद करेंगे या आपको कोई खुला हुआ लॉलीपॉप दे? मक्खियां किस पे आएंगी? गंदे लॉलीपॉप पे आएंगी ना। जिस औरत पे हर मर्द की निगाह होगी, आप बताइए क्या उस औरत का हुस्न रहेगा? कोई शोहर अपनी बीवी के अंदर ऐसी कोई चीज पसंद करेगा? आज हम दूसरों को तो बड़ी बातें करते हैं, लेकिन हमने क्या किया? हम तो औरत को शादी के दिन मर्द के नाम पे सजाते हैं, और शोहर को तो कहीं देखना नसीब होता होगा उससे पहले कितने लोग उसके हुस्न को नोच लेते हैं, और कितने वो लोग हैं जो मूवीज बनाने के लिए उसके एक एक अंग को देखते हैं। यानी ये बातें अगर हम करने लग जाएंगे तो सूरत नूर भी आज पूरी नहीं होगी, लेकिन इस दर्द को महसूस करने की जरूरत है। अल्लाह ने कोई जुल्म नहीं किया। आज हर चीज को कहते हैं सील्ड पैक, डोंट टेक इफ सील इज ब्रोकन। मैं इस जुमले को सोच के मैं कहती हूँ अल्लाह करे कि यही असूल औरतों पे भी लगा लें, यही असूल मर्दों पे लगा लें। वो सोसाइटी जो इतनी हाइजीनिक सोसाइटी कहलाए कि जहां जरा सी अगर आप किसी चीज को ओपन देखें तो उसको इस्तेमाल ना करें, उस सोसाइटी की औरतों का क्या हाल हो गया? कितनी ही औरतें के जो बचती होंगी शादी से पहले, और क्या हालात होंगे? इस्लाम वही कानून देता है कि जो इंसान के लिए बहुत ही खूबसूरत हो। इसके बाद आप देखिए कि इसमें अब डिटेल्स अगर आप तर्जमे पे गौर करेंगी तो एक एक चीज का तरीका बता दिया, दुपट्टा लेने तक का स्टाइल बता दिया। वल यदरिबन बिखुमुरिहिन्न अला जुयूबिहिन्न। अरब कल्चर क्या था कि सर पे कपड़ा बांधती औरतें और उसको पीछे चुटिया के पीछे से लपेट के ना पीछे बांध देती। जैसे कभी आप पाकिस्तान में खवातीन को काम करने के दौरान बांधे हुए देखे, थक रहे हैं, गर्मी है, पसीना आ रहा है, सारे बालों को जमा किया और पीछे बांधी, इस स्टाइल से वो पहनती थी। नतीजा क्या होता कि उनकी गर्दन दिखती, उनके कान के जेवरात दिखते। ये सलीका सिखा दिया। सर का कपड़ा था खुमर। लोग कहते हैं दुपट्टा किधर है, वो इधर है। खुमर खिमार सर के कपड़े को कहते हैं। सूरह अज़ाब में आप जाके जिलबाब का लफ्ज पढ़ेंगे। दुपट्टा भी आ गया और दुपट्टा लेने का सलीका बता दिया कि सर पे ही ना रखो, उसको गर्दन पे भी रखो। आज का दुपट्टा जो है वो आज का स्काफ है। बस इस पे इतनी ही बात कहूंगी कि जब हम पर्दे के नाम पे भी अगर बाहर निकलते हैं और अपने सर को खूब लपेट लपाट के छुपा के एक बाल भी ना दिखे, लेकिन क्या हमारे वो हिस्से जो ज्यादा काबिले कशिश होते हैं वो भी छुपते हैं कि नहीं छुपते? लोग कहते हैं इस्लाम कहाँ मना करता है, चलने का स्टाइल तक बता दिया। टैप डांसिंग का एक एक हल्का सा इजहार मिलता है कि वला यदरिप नबी अर्जुली हिन नलियो लममा युखफीना। औरत की तो चाल के अंदर भी कशिश है। कच ऐसे पाँव मार मार के ना चलो कि तुम्हारे पाँव के जेवर खुलने लगे। घुंगरू, जिस घर में घुंगरू होता है वहां शैतान होता है। घुंगरू की आवाज के साथ घंटियां, आप देखिए मुशरिक कबाइल जितने भी लोग होते हैं वो घंटियों के साथ इबादत करते हैं। तो इस्लाम तो एक एक खूबसूरत बात बताता है, फिर जो जिसको जितना ले सके कम अज कम तौबा करके और अपने अमल को बेहतर करने की तो जरूरत है। अब तीसरा सद जराये है अगली आयतों में, वन के मिनकुम, तुम में से जो मर्द औरत बेनिकाह के हो इनका निकाह कर दो, और अपने नेक बख्त गुलाम और लौंडियों का भी, अगर वो मुफलिस भी होंगे तो अल्लाह को अपने फजल से गनी बना देगा। अल्लाह ताला कशाइश वाला और इल्म वाला है, और इन लोगों को पाक दामन रहना चाहिए जो अपना निकाह करने की कुदरत नहीं रखते, यहाँ तक कि अल्लाह अपने फजलो करम से इनको मालदार बना दे। तुम्हारे गुलामों में जो कोई भी तुमसे कुछ दे दिलाकर आजादी की तहरीर कराना चाहे तो ऐसी तहरीर इन्हें कर दिया करो, अगर तुमको इनमें कोई भलाई नजर आती हो, और अल्लाह ने जो माल तुमको दे रखा है इसमें से इन्हें भी दो। तुम्हारी वो लौंडियाँ जो पाक दामन रहना चाहे उनको दुनिया की फायदे की गरज से बदकारी पर मजबूर ना करो, और अगर तुम इनको मजबूर कर दोगे तो अल्लाह इन पर जबर के बाद बख्शिश करने वाला और मेहरबानी करने वाला है। हमने तुम्हारी तरफ खुली और रोशन आयतें उतार दी, और इन लोगों की कहानियां जो तुमसे पहले गुजर चुके, और परहेजगारों के लिए नसीहत है। ये थी आयत नंबर 32 से 34, 32-34। इन आयतों का उनवान है बिन ब्याहों का ब्याह कर दो, अनमैरिड का निकाह कर दो, शादी कर दो, और साथ ही फिर आप ब्रैकेट में लिख सकते हैं तीसरा सद्दे जराए। हम जो इस टॉपिक पे फोकस करें वो इसलिए कि आपका जहन बाद में जमा हो जाएगा। ये तीसरी चीज है जो किसी भी सोसाइटी को जिना और बदकारी से बचा सकती है, और वो क्या है कि कोई बिन ब्याह न रहे। दो रिवायतें आपके सामने रखूंगी। अल्लाह के नबी सल्लम ने हजरत अली रजी अल्लाह अन्हु से फरमाया कि अली तीन कामों में देर ना करना। पहला काम, जब कोई मर जाए तो उसके दफन में کیوں؟ اگر نیک ہے تو تمہیں کوئی حق نہیں پہنچتا کہ اس کو اس کے ٹھکانے سے دور کرو، اور خدا نہ خواستہ اگر بد ہے تو ایسا نہ کہ اس کے حصے کا عذاب تمہارے گھر میں ہی آ جائے۔ دوسرا، جو پہلے شادی شدہ تھا اب دوسرا ساتھی فوت ہو گیا یا طلاق ہو گئی، بن بیاہ ایم بولتے ہیں اس کو عربی میں، ہمارے ہاں اس کو رانڈ یا بیوہ یا کچھ اس طرح کے لفظ سے بولتے ہیں، یعنی ایک دفعہ جو شادی کا مزہ چکھ چکا ہو اور اس کو پھر دوبارہ اس کے نکاح ثانی میں دوسری شادی میں دیر نہ کرنا، کیوں؟ کیسے لوگوں کو شیطان جلدی لیتا ہے۔ اب دیکھیں، ایک انسان جس چیز کا ذائقہ چکھ چکا ہوتا ہے پھر اس سے اپنے آپ کو روکنا مشکل ہے، یعنی شادی جس کی ہوئی ایک دفعہ کوئی بات نہیں، نہیں رہی، آپ کیوں اس کو جرم بناتے ہیں کہ دوسری شادی نہ ہو؟ کیوں ایک عورت اگر 20-25 سال کی عمر میں بیوہ ہو جاتی ہے اب ساری زندگی اس کو سزا دیتے ہیں؟ اور یہ کوئی اسلام نہیں ہے۔ آج ہم نے کچھ لوگوں کے اثر میں رہ کے یہ سیکھا کہ دوسری شادی، توبہ توبہ، یہ تو گالی ہے، اور جس کو طلاق ہوئی ہے یہ تو یقیناً کوئی خرابی عورت ہوگی تبھی طلاق ہوئی ہے۔ کسی سوسائٹی کے اندر آپ کبھی امن چین نہیں لا سکتے جب تک لوگوں کو ان کے جوڑوں کے ساتھ نہ ملا دیں۔ تیسری چیز جس سے آپ نے کہا جلدی کرو، جب فرض نماز کا وقت آ جائے تو اس کی ادائی۔ اب آپ دیکھیے کہ اس میں کتنا خوبصورت نظام دیا کہ جن کی شادی ہو چکی ہے ان کی دوبارہ شادی کرو۔ ہمارے کلچر میں یہ بھی بالکل نہیں ہے۔ آپ کو پتا ہے کہ عربوں میں یہ بات کوئی معیوب نہیں تھی، ایک ایک عورت کی 4-4 شادیاں بھی ہوئیں۔ حضرت خدیجہ رضی اللہ تعالیٰ عنہا جو پہلی امہات المومنین میں شامل ہوئیں، آپ کے نکاح سے پہلے 2 دفعہ طلاق یافتہ تھیں، آپ سے عمر میں 15 سال بڑی تھی۔ آج کے دور میں کسی لڑکے کے اوپر یہ آفت آ جائے تو کہیں گے ماں بھی روتی ہے اور بہنیں بھی روتی ہیں، ہمارے ترمان ہی نہیں پورے ہوئے، اس کو تو بوڑھی مل گئی۔ آپ دیکھیے اس سے کہاں اولاد ملے گی، اور اس ایک بوڑھی خاتون سے اللہ کے نبی کو اولاد بھی مل گئی۔ چھوٹے تصورات جب پیش کرتے ہیں نا، ہمارا حال کیا ہے کہ پہلے لڑکوں کو خوب اچھلتی کودتی ہیروئنیں دکھاتے ہیں، اور جب وہ اس کا عادی ہو چکے ہوتے ہیں تو پھر ان کو ایسی چیزیں حقیقت پسندی کی طرف آنے نہیں دیتے۔ دیکھیے ہر چیز میں آپ عمر کو بڑا سمجھتے ہیں کہ اچھی چیز ہے، آپ مال میں بڑا ہونا چاہتے ہیں، آپ کا گھر بڑا ہو، تو اگر کسی لڑکی کی عمر زیادہ ہے تو کیا یہ بری بات ہے؟ اس کی اتنی نمازیں زیادہ ہوں گی، اس کا اتنا صدقہ زیادہ ہوگا، اس کے اتنے روزے زیادہ ہوں گے، شکر کیجئے وہ تو ایک میچور لڑکی ہوگی، وہ آپ کے بچے کو خوش رکھے گی۔ آج ماں نکلتی ہے بیٹے کے لیے لڑکی ڈھونڈنے تو کہتی ہے 16 سال کی چاہیے، لڑکا چاہے 30 سے 32 سال کا ہو چکا ہے۔ یہ چھوٹی عمر کی لڑکی کا تصور بھی جو ہے نا، اس نے بھی بہت خرابی پیدا کی۔ بہرحال یہ ایک الگ ٹاپک ہے۔ اب دوسری طرف ہم بات کریں گے ان میرڈ لوگوں اور لڑکیوں کے بارے میں۔ ایک روایت ہے، اللہ کے نبی نے فرمایا کہ پہلی کتابوں میں بھی یہ حکم تھا کیا کہ جس کی لڑکی 12 سال کی ہو جائے، مراد یہ کہ پی بی ٹی کی ایج پہ آ جائے، اور اگر اس کا باپ اس کا نکاح نہیں کرتا، اس کی شادی نہیں کرتا، اور اگر اس سے کوئی گناہ ہوتا ہے تو وہ ماں یا باپ اس میں شامل ہوں گے۔ اسلام نے اتنا پیارا اصول دیا۔ دیکھیے میں آپ کو پھر پیچھے لے کے جاؤں گی، اور اللہ کرے کہ میں اس وقت کو پورا کر سکوں۔ بچہ دنیا میں آتا ہے نا، اس سے پہلے عورت کے پاس دودھ نہیں ہوتا۔ جو ہی بچہ ڈیلیور ہوتا ہے اللہ تعالیٰ اس عورت کے جسم میں دودھ ڈال دیتا ہے۔ بچے کی ضرورت تھوڑی تھی، تھوڑا پتلا پتلا، دن بدن بچے کی ضرورت بڑھتی گئی، دودھ گاڑھا ہوتا گیا۔ کچھ مہینے کا ہوا تو بچے کے منہ میں دانت آنے لگے۔ اب ماں کے لیے تکلیف کا سبب تھا تو کہا اب اس کو کھانے کی چیزوں پہ لگا دو۔ پھر بڑے ہوئے کھانا بڑھتا گیا، کوئی جذبہ نہیں، کچھ نہیں، ضرورت ہی نہیں تھی۔ جو ہی آپ پی بی ٹی کی ایج پہ آئے تو جس طرح کھانے کی بھوک لگتی ہے ایسے جذبات جوان ہونے لگتے ہیں، اور جن سوسائٹیوں میں اتنا گند ہو وہاں تو بچوں کے بھی جذبات بھڑکنے لگتے ہیں۔ یقین کریں اتنی گندگی ہے آپ سوچ نہیں سکتے۔ چھوٹے بچے اسکولوں اور میں وہ باتیں کرتے سنے جاتے ہیں جو کبھی بڑے لوگ بھی نہیں کرتے ہوں گے۔ خیر جب بچہ تھوڑا بڑا ہونے کے قریب ہوا، اب اگر آپ اس کے اس جذبے کو ایک لیگل طریقہ دے دیتے ہیں، کیا بوائے فرینڈ شپ گرل فرینڈ شپ پیدا ہوگی؟ کیا وہ اپنے لیے آئیڈیلائز کرنا شروع کریں گے؟ وہ ہیرو کو دیکھیں گی کہ ہائے مجھے بھی ایسے ہی چاہیے؟ اس سے پہلے کہ ان کی سوچ ذرا سی پلیوٹ ہو آپ ان کو کسی کھونٹی سے باندھ دیں۔ یقین کریں آج کی سوسائٹی میں سمجھتی ہوں، واللہ عالم میں غلط ہوں یا صحیح ہوں، 14 سے 16 سال کے بیچ میں لڑکی لڑکے بالکل تیار ہوتے ہیں شادی کے لیے۔ میں نے خود ایکسپیرینس کیا ایسے لوگوں سے باتیں کر کے کہ 10 سے 12 سال کی لڑکی، ایک موقع تھا اور ایسے ہی ہم جنت کی باتیں اور بہت دوسری باتیں ہو رہی تھیں، اور ایسے ہی میں نے کہا اچھا اگر آپ کو جنت میں جانا پڑے یا آپ کو ایک موقع ملے ایک دعا کرنے کا تو آپ کیا دعا کریں گی؟ سب اپنا اپنا بتا رہے تھے، اور ایک بچی صرف 11 یا 12 سال کے اندر ہوگی تو کہنے لگی میں اللہ سے ایک اچھا شوہر مانگوں گی۔ اس دن مجھے احساس ہوا کہ آج کی سوسائٹی میں 10 سال کے بعد بچی بچے اس بات کو سوچنا شروع کر دیتے ہیں۔ آپ دیکھیں لڑکی لڑکے جہاں اکٹھے بیٹھتے ہیں وہ پہلے ہی آئیڈیلائز کر رہے ہوتے ہیں، وہ بٹھاتے ہیں ان کو پیئرز کی شکل میں۔ تو لہٰذا ہم اگر مختلف نام لے کے ابھی پڑھنا ہے، اچھا جی ابھی اس کو جاب کرانی ہے، اچھا جی ابھی اس لڑکی نے یہ کرنا ہے، ابھی وہ کرنا ہے۔ آج کے دور کا ایک جو فتنہ ہے نا وہ یہ ہے کہ بغیر شادی کرو لڑکی لڑکے ایسے آزاد ہو جاتے ہیں۔ پہلے ان کو وہ چیزیں ویسے مل جاتی ہیں، شادی پابندیوں کا نام ہے۔ آج شادی کرنا ایک اولڈ فیشن پیپل کی بات ہو گئی، नतीजा क्या मिला? ठीक है, ख्वाहिशें पूरी हुई, 30-35 साल में गए, अब रिश्ते नहीं है। पहले माँ बाप के मेयार इतने ऊंचे थे, अब दूसरों को नहीं आपकी बच्ची पसंद आ रही। कभी किसी से किसी की बच्ची लेने के लिए जाएं तो सिर्फ एक लम्हे के लिए ये सोच लें कि मेरे बेटे में भी कोई गुण है कि नहीं। तो ये एक बहुत बड़ा फैक्टर है आज के दौर में कि डिलेइंग द मैरिजेस। और एक रिपोर्ट मैंने पढ़ी कि जिसके अंदर शादी क्यों लेट होती है, एक लिस्ट थी लड़कों की क्यों लेट होती है और एक थी लड़कियों की लेट क्यों होती है। जाति को एजुकेशन थी, कहीं जॉब थी, कहीं कैरियर था, कहीं मनी थी, कहीं जहेज था, कुछ। और आपको पता है बिगेस्ट प्रॉब्लम कौन थे, क्या थी बिगेस्ट वजह आज के यंग्स की शादी ना होने की? पेरेंट्स, पेरेंट्स के ख्यालात ही इतने। बेटे के लिए भी परी चाहिए और बेटे के लिए कोई सुरखाब का पर रखने वाला शहजादा चाहिए, उसके पास ये भी हो, उसके पास जो भी हो। मैं सोचती हूँ जब माँ बाप ये सोच रहे होते हैं कि अभी हमारे स्टैंडर्ड का नहीं, अभी पढ़ा लिखा नहीं, तो क्या वो ये चाहेंगे कि उनकी बच्चियों को दाग लग जाए? क्या गंदी दाग लगा हुआ फल खाते कोई? एक सेब तो आप पकड़ के इसको फेंक दें, किसको पता है? और वल्लाही जब इतनी गंदगी होगी ना, तो कितनी बच्चियों को गुनाह की जिंदगी पे हम मजबूर करते हैं। रोती हैं बच्चियां आके, पहले माँ बाप उनको खुली आजादी देते हैं, कोई बात नहीं अब चूज कर लो, अब कर लो। फिर जब कोई ऐसा ताल्लुक होता है तो बच्चियां फिर पूछती हैं, बताएं अब हमारी माँ में कह रही है अबॉर्शन कराओ, क्या मैं अबॉर्शन कराऊं? मुझे नहीं कराना, मेरी माँ मुझे कह रही है और कह रही है खबरदार किसी और को बताया और इसको बच्चे को अबॉर्ट कराओ, क्या इज इट ओके? अब मैं उसको क्या जवाब दूं? तो लिहाजा ऐसी चीजें जिससे अल्लाह ताला किसी मुआशरे के अंदर अमन चैन पैदा कर दे, उसमें ये बहुत बड़ी वजह है कि आप शादी को आसान करें। इस्लाम ने शादी को इतना आसान किया था, खड़े खड़े निकाह हो जाते थे। हम कई मुसीबतों में फंसे हुए, हमने अपने आप को कई रस्मों में बांधा हुआ है। हम सारी दुनिया की चीजें कबूल कर लेते हैं लेकिन अपनी गलत रस्में नहीं छोड़ते। हम चांद पे भी पहुंच जाएंगे ना, वहां भी हम मेहंदी उटन और जहेज की गाड़ियां मलवाएंगे, क्यों? कि हमारा ये कल्चर है। वहां भी हमारी शादियां इतनी ज्यादा पंप एंड शो से होंगी कि हम कहेंगे इसके बगैर शादी नहीं होती। इस्लाम एक फितरी दीन है। आप बच्चों को करके देखें, आप इस सोसाइटी में रहते हुए अपने बच्चों के दीन और ईमान को महफूज कर सकते हैं कि आप उनकी बिल्कुल इब्तदाई एज में, वो कहें हमें नहीं करनी, आपको नहीं, हमें आपकी करनी है, आप बाद में पढ़ें जो मर्जी करें, आपकी शादी हम करें। फिर बस एक और खराबी पैदा होती है, मंगनी कर देते हैं, ये तो और ही खराबी है। अब तो उनको सर्टिफिकेट देते हैं कि अब तुम तो जो मर्जी करो, तुम्हारी तो बाद में शादी होनी है। और कितनी मंगनियां आपने टूटती हुई देखेंगी, शादी से दो दो चार चार दिन पहले मंगनियां टूट जाती हैं, फिर आप क्या करेंगे? वो और रोग बनता है। सीधी बात है, अगर आप समझ जाना अफोर्डेबल नहीं तो फिर कम से कम निकाह करते हैं, निकाह शादी होती है इस्लाम के अंदर। कम से कम वो गरीब जो है वो उस गुनाह की जिंदगी तो नहीं गुजारेंगे। अल्लाह ताला हमें ऐसे कवानीन को अमली तौर पे लागू करने वाला हमें तौफीक दे इसकी। आगे चलते हैं। अल्लाह नूर उस समावाती वल अर्द मसल नूर ही कमिश्का तिनफीहा मिसबा। अल्लाह आसमान और जमीन का नूर है, इसके नूर की मिसाल एक ताक की मानित है जिसमे चिराग हो और चिराग शीशे की कंदील में हो और शीशा मिसल चमकते हुए रोशन सितारे के हो। वो चिराग एक बाबरकत दरख्त जैतून के तेल से चलाया जाता हो, जो दरख्त ना मशरकी है ना मगरबी, खुद वो तेल करीब है कि आप ही रोशनी देने लगे, अगर जैसे आँख ना भी छुए, नूर पर नूर है। अल्लाह अपने नूर की तरफ रहनुमाई करता है जिसे चाहे, लोगों के समझाने को ये मिसालें बयान फरमा रहा है और अल्लाह ताला हर एक के हाल से बखूबी वाकिफ है। ये थी आयत नंबर 35, इसका उन्वान है रोशन जात ने रोशन कवानीन दिए। सूरत का नाम भी नूर है और अल्लाह नूर है। अल्लाह के 99 नेम्स जब आप पढ़ते हैं तो उसमें एक नाम अन नूर भी है। और ये नूर जमीन व आसमान में फैला हुआ है, कहीं सूरज के नूर की रोशनी में, कहीं चांद के नूर की, कहीं खूबसूरत कवानीन के नूर की रोशनी में, कहीं फितरत के तकाजों को निभाने वाले प्यारे कवानीन देने की सूरत में अल्लाह ताला ने ये रोशनियां दी। लेकिन ये नूर कहाँ रहता है? अल्लाह की जात तो पूरी कायनात में, लेकिन अल्लाह का ये नूर कहाँ है? ये ईमान वाले के दिल में है। ईमान वाले का दिल जो है शीशे की तरह की ये एक खूबसूरत चीज होती है कि जिसके अंदर अल्लाह की मोहब्बत आती है। ये वो चीज है कि जिस बंदे के दिल में आ जाती है ना, फिर उसकी जिंदगी के अंदर तब्दीली आने लगती है। एक ईमान वाला जब अल्लाह के नूर को अपने दिल में महसूस करता है तो फिर उसके नतीजे में ये हो नहीं सकता कि उस दिल के अंदर गुनाह की मोहब्बत हो, उस दिल के अंदर जिना की मोहब्बत हो, उस दिल के अंदर बुख्स हो, कीना हो, हसद हो, रकाबत हो। अल्लाह के नूर को दिलों में लाने से दिल साफ होने लगते हैं। देखिए गंदी जगह पे साफ चीज भी आ जाती है ना तो उसका कोई फायदा नहीं होता। बस दफा हम कुरान पाक का नूर, उसकी रोशनी भी अपने दिलों में पाने लगते हैं। हम कुरान पाक जुबानी भी याद कर लेते हैं, हिफ्ज तक कर करवा लेते हैं, लेकिन वो नूर दिल में क्यों नहीं आता? कि अल्लाह की मोहब्बत का नूर नहीं, ईमान का नूर नहीं। अल्लाह ताला चाहता है कि एक ईमान वाले का दिल इतना साफ हो, इतना फितरत पे हो कि जरा सा उसको कहीं से मौका मिले इल्म को पाने का, कहीं से उसको कोई मौका मिले, उसकी फितरत फौरन उसको कबूल करके उसकी जिंदगी अल्लाह के हुक्मों वाली आ जाए। اصل مومن وہی ہے کہ وہ فطرت کا نور جو الستو بربکم کی صورت میں بچے کے اندر ڈال دیا جاتا ہے، اس کو ساری زندگی اس نور فطرت کے ساتھ ملا کے نور ہدایت کے ساتھ لے لے اور پھر اپنے آپ کو اس کے مطابق گزار دے. قرآن پاک کو بہت جگہ نور کہا گیا، یعنی نور ہے یا منور ہے یا روشنی دینے والا ہے. ایک فطرت کا نور ہے جو بچے کے پیدا ہوتے ہوئے ہوتا ہے، اس کی انسٹنکٹ میں اللہ تعالیٰ نے انگریو کر دیا اس کی چیز، اس کے ڈیٹا میں فیڈ کر دیا ہے کہ لا الہ الا اللہ، یہ فطرت کا نور ہے. اسی لیے اب دیکھیے بچہ آتے ہی دنیا میں فطری چیزیں مانگتا ہے، وہ جھوٹ سے پاک ہوتا ہے، وہ برائیوں سے پاک ہوتا ہے. اس نور کو جب بڑا ہونے تک اسی نور پہ رکھا جائے اور اس پہ نور ہدایت آ جائے، وہ کون سا ہے؟ قرآن کا نور. تو یہ ہوتا ہے نور اللہ نور. بہت سارے لوگ نفس کے تقاضوں کی وجہ سے بہت بہک چکے ہوتے ہیں، ادھر ادھر جا چکے ہیں، فطرت کا نور مسخ ہو چکا ہے. اتنے میں اللہ کی کتاب کھلتی ہے، اس کتاب کے نور سے، اس قرآن کے نور سے جڑتے ہیں تو اللہ تعالیٰ ان کے وہ اس پہلے نور کو بھی ظاہر کر دیتا ہے، اور پھر وہ خود صرف روشنی نہیں بنتے، وہ دوسروں میں بھی اس قرآن کی روشنیاں پھیلاتے ہیں. ہر مومن کو اللہ کے کلام کے نور کو پھیلانے میں اپنا حصہ ڈالنا ہے. کیوں؟ کہ جب ہم روشن ہوں گے تو دوسروں کو روشن کریں گے تو ہمیں خود بھی اس کا فائدہ ہوگا. اب یہ ایمان والے کہاں ملتے ہیں؟ دیکھیے اللہ کا نور کائنات میں ہے، اتنی بڑی چیز کہاں سماتی ہے؟ ایک چھوٹے سے برتن میں. وہ برتن کیا ہے؟ ایک مومن کا دل. آج ضرور اپنے آپ سے پوچھیں گے کیا میرا دل اس قابل ہے کہ اللہ کا نور وہاں سمائے؟ یاد رکھیے اللہ کا نور قلب آسی میں نہیں آتا، گناہگار دل میں نہیں آتا. امام شافعی رحمہ اللہ ایک موقع پہ گزر رہے تھے، علم کے راستے میں تھے، تو راستے میں ایک خوبصورت عورت پہ نظر پڑ گئی. بس اتنا خیال دل میں آ گیا کیا خوبصورت عورت ہے، رکے نہیں، کھڑے نہیں رہے، علم کے سفر پہ چل پڑے. جب وہاں گئے، آج کلاس میں دل ہی نہیں لگ رہا، پتہ نہیں کیا کیا سوچیں آ رہی ہیں، کیا کیا خیال آ رہے ہیں. کلاس ختم ہوئی، اپنے استاد وقی کو کہنے لگے کہ آج تو مجھے کچھ یاد نہیں ہوا. شعر ان کا، شکوت الی وقی من سوء حفظی، یعنی کہتے ہیں کہ میں نے وقی سے اپنے خراب حافظے، بیڈ میموری کی شکایت کی. وقی استاد کا نام تھا. تو انہوں نے مجھے ایک نصیحت کی، پوچھا بھی کیا کر کے، کیا وجہ کا؟ بس آج یہ واقعہ ایک ہو گیا تھا انیوژل. کہا اچھا. پھر انہوں نے کہا، ان کو نصیحت کی کہ گناہ کو چھوڑ دو. کیوں؟ کہ علم ایک نور ہے اور اللہ یہ نور قلب آسی کو نہیں دیتا، گناہگار دل کو اللہ علم کا نور نہیں دیتا. آج جن لوگوں کو علم کا شوق نہیں ہے نا، اس کی وجہ ایک یہ بھی ہے. اللہ تعالیٰ ہمارے لیے آسانیاں فرما دے. اب یہ ایمان والے لوگ کہاں ملتے ہیں، اس کا ذکر اگلی آیتوں میں ہم پڑھیں گے. فی بیوتنا زین اللہ ان ترفع و یذکر فیہا اسمہ، ان گھروں میں جن کے بلند کرنے اور جن میں اپنے نام کی یاد کا اللہ نے حکم دیا، وہاں صبح و شام اللہ کی تسبیح بیان کرتے ہیں، ایسے لوگ جن کو تجارت اور خرید و فروخت اللہ کے ذکر سے اور نماز کے قائم کرنے اور زکوٰۃ ادا کرنے سے غافل نہیں کرتی، اس دن سے ڈرتے ہیں جس دن بہت سے دل اور آنکھیں الٹ پلٹ ہو جائیں گی، اس ارادے سے کہ اللہ ان کو ان کے اعمال کا بہترین بتلا دے، بلکہ اپنے فضل سے کچھ اور زیادتی بھی عطا فرمائے. اللہ تعالیٰ جسے چاہے بے شمار روزیاں دیتا ہے. یہ ہے آیت نمبر 36 سے 38. اس کو عنوان لکھیں گے، ایمان والے اللہ کے گھروں میں پائے جاتے ہیں. بڑی خوبصورت ترتیب ہے اگر آپ اس کو محسوس کریں کہ اللہ نور ہے. وہ نور کہاں رہتا ہے؟ مومن کے دل میں رہتا ہے. اور مومن کہاں رہتا ہے؟ وہ اللہ کے گھروں میں رہتا ہے. وہ مسجد بھی ہو سکتی ہے، وہ دین سیکھنے کا کوئی ادارہ بھی ہو سکتا ہے، وہ کوئی ایسی جگہ جہاں مزید انسان اپنے نور کو بڑھا سکے. یہ ایمان والوں کی جگہ ہے. اور یہ کیسے لوگ ہیں کہ ان کی تجارتیں اور ان کے کاروبار اور ان کے بزنس ان کو اللہ کی یاد سے نہیں روکتے؟ ایمان والا آپ کو مسجد میں ملے گا، ایمان والیاں آپ کو دین کے اداروں میں ملیں گی. اور ایسے لوگ کسی چور دروازے سے اپنے لیے ایسی کسی چیز کو جائز نہیں قرار دیتے کہ جو ان کو یہاں سے دور کر دے. اور یہ کتنی پیاری بات ہے کہ ایسے لوگوں کے دل غافل نہیں ہوتے. آج یہ بات امت کے مردوں تک پہنچانے کی ہے کہ ان کے دل کہاں لگتے ہیں اور کیا ان کی تجارتیں ان کو مسجدوں کی نمازوں سے روکتی ہیں. آج جمعہ کی نماز کے بالکل آخر میں شامل کیوں ہوتے ہیں؟ آج پانچ وقت مسجد میں جا کے نماز ادا کیوں نہیں ہوتی؟ کیا یہ وجہ تو نہیں کہ تجارتوں کے اندر دل لگ گئے؟ اللہ کرے کہ ایمان والوں اور ایمان والیوں کے دل ایسی جگہوں میں لگنے لگیں کہ جہاں اللہ کی یاد آئے، اور ایسی جگہوں سے اپنے آپ کو دور کر سکیں کہ جو بدترین جگہ ہیں. اللہ کے نبی نے فرمایا کہ اس زمین پہ بہترین ٹکڑے مسجدیں ہیں، اللہ کے گھر ہیں، اور بدترین جگہ بازار ہیں. افسوس کی بات ہے کہ آج کی عورت پہ مسجد تو بند ہے لیکن بازار کھلا ہوا ہے. اللہ تعالیٰ اصلاح کی توفیق عطا فرمائے.